بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد والے محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir، اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں دہشت گردی اور طالبان کے ساتھ مذاکرات۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ جی ناظرین، گزشتہ ہفتے اسلام آباد میں وزیراعظم میاں نواز شریف کی دعوت پر دہشت گردی اور طالبان کے ساتھ مذاکرات کے موضوع پر کل جماعتی اجلاس ہوا۔ پاکستانی ذرائع کے مطابق اس کل جماعتی اجلاس میں دہشت گردی سے ملک کو نجات دلانے کی راہوں کا جائزہ لیا گیا اور طالبان کے ساتھ مذاکرات کا موضوع زیر بحث آیا، اور بتایا گیا ہے کہ طالبان کے ساتھ مذاکرات پر فوج اور حکومت میں ضروری ہم آہنگی پائی جاتی ہے۔ البتہ یہ بات واضح نہیں ہوئی ہے کہ طالبان کے ساتھ مذاکرات کے تعلق سے پاکستان کی سبھی پارٹیوں میں اتفاق پایا جاتا ہے یا نہیں، یا اس تعلق سے کچھ پارٹیاں اس کے خلاف بھی ہیں۔ آج کے پروگرام میں ہم پہلے اجلاس کے بارے میں معزز مہمانوں کی رائے لیں گے اور جاننے کی کوشش کریں گے کہ ان کی نظر میں یہ کل جماعتی اجلاس کتنا کامیاب رہا۔ کیا اجلاس میں سبھی سیاسی جماعتوں نے متفقہ طور پر طالبان کے ساتھ مذاکرات کا اختیار حکومت کو دے دیا ہے؟ اس کے بعد ہم اس بات کا بھی جائزہ لیں گے کہ پاکستان میں طالبان اور دہشت گردی میں کیا تعلق ہے، اور طالبان پاکستان کے ساتھ مذاکرات کے عمل کا افغان طالبان اور کابل حکومت کے درمیان مذاکرات شروع کرانے کی کوششوں سے کیا تعلق ہے، اور اس عمل میں امریکہ کا کردار کیا ہے۔ اس موضوع پر گفتگو کے لیے آج اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی گئی ہے پاکستان کے سینئر تجزیہ نگار صفدر رضا صاحب کو۔ ہمارے لندن اسٹوڈیو سے آج کے پروگرام میں شریک ہوں گے پاکستان کے ممتاز دانشور اور تجزیہ نگار ڈاکٹر علی جعفر زیدی، اور کراچی سے اس پروگرام میں حصہ لیں گے ممتاز دانشور اور سینئر تجزیہ نگار پروفیسر شمیم اختر۔ لیکن پہلے ہماری رپورٹ۔
پاکستان میں طالبان سے مذاکرات کا موضوع زیر بحث ہے، جہاں کچھ حلقے طالبان سے مذاکرات کی حمایت کر رہے ہیں، وہیں کچھ حلقوں میں مذاکرات کے سلسلے میں تحفظات ہیں۔ اسلام آباد میں ہونے والی آل پارٹیز کانفرنس میں سیاسی جماعتوں نے طالبان سے مذاکرات کی حمایت کی، تاہم اس کے بعد ملک میں ٹی وی چینلوں اور اخبارات پر جو تاثرات سامنے آئے ہیں ان کے مطابق عوام کی خاصی بڑی تعداد طالبان سے مذاکرات کے سلسلے میں شکوک و شبہات میں مبتلا ہے۔ ان حلقوں کا کہنا ہے کہ اگر طالبان کو پاکستان کے آئین کا پابند بنانے اور ہتھیار ڈالنے کے لیے تیار نہ کیا گیا تو مذاکرات بے سود ہوں گے۔ ادھر طالبان نے مذاکرات کی تجویز کا خیر مقدم کیا ہے، اور تحریک طالبان پاکستان کے رہنما حکیم اللہ محسود کی قیادت میں شورا سے موسوم کونسل کے اجلاس میں حکومت سے مذاکرات کے مسئلے پر تبادلہ خیال کا سلسلہ جاری ہے۔ اس سے پہلے جنرل پرویز مشرف کے دور اقتدار میں طالبان سے امن معاہدہ ہوا تھا۔ پاکستانی ذرائع کے مطابق 22 ستمبر 2006 کو ہونے والے معاہدے میں طالبان نے کچھ وعدے کیے تھے، اور جواب میں حکومت نے بھی خود کو کچھ باتوں کا پابند بنایا تھا۔ پاکستانی میڈیا کے مطابق میران شاہ معاہدے سے موسوم اس پیکٹ میں دونوں فریقوں نے کچھ وعدے کیے تھے۔ طالبان نے وعدہ کیا تھا کہ سیکیورٹی فورسز اور سرکاری املاک پر حملے نہیں کیے جائیں گے اور ٹارگٹ کلنگ بھی نہیں ہوگی۔ دوسرا وعدہ تھا متوازی حکومت نہیں چلائی جائے گی، اور کسی بھی تنازع کی صورت میں صوبہ سرحد کے گورنر اطمان زئی وزیر کے مشورے سے ایف سی آر اور روایات کے مطابق قضیے کو حل کیا جائے گا۔ سرحد پار عسکری کارروائیاں نہیں کی جائیں گی، البتہ تجارت اور غمی شادی کے لیے مقامی رواج کے مطابق لوگوں کے سرحد پار کرنے پر کوئی پابندی نہیں ہوگی۔ چوتھی شیختی کے شمالی وزیرستان سے متصل اضلاع میں دہشت گردی کی کارروائیاں نہیں کی جائیں گی۔ پانچویں شق میں کہا گیا تھا کہ غیر ملکی باشندے یا تو شمالی وزیرستان سے نکل جائیں گے یا پھر قانون اور اس معاہدے کے تحت پرامن زندگی گزاریں گے۔ اس معاہدے کی تمام شقوں کا اطلاق ان غیر ملکیوں پر بھی ہوگا۔ چھٹی شختی کے آپریشن کے دوران قبضے میں لی گئی سرکاری املاک اور گاڑیاں حکومت کو واپس کر دی جائیں گی. ان چھ وعدوں کے جواب میں حکومت نے 8 وعدے کیے. آپریشن کے دوران گرفتار کیے گئے تمام لوگ رہا کر دیے جائیں گے اور انہیں مستقبل میں انہی الزامات کی بنیاد پر دوبارہ گرفتار نہیں کیا جائے گا. حکومت کا دوسرا وعدہ یہ تھا کہ حکومت ایف سی آر کے تحت حاصل تمام سیاسی مراد بحال کر دے گی. تیسرا وعدہ یہ تھا کہ حکومت تمام نئے چیک پوائنٹس ختم کر دے گی اور پرانے چیک پوائنٹس پر لیوی اہلکار یا خاصہ دار تعینات کر دیے جائیں گے. چوتھا وعدہ تھا کہ حکومت آپریشن کے دوران قبضے میں لی گئی گاڑیاں، اسلحہ اور دیگر سامان عسکریت پسندوں کو واپس کر دے گی. پانچواں وعدہ تھا کہ حکومت کی طرف سے ہر قسم کی فضائی اور زمینی کارروائیاں ختم کر دی جائیں گی اور تمام تنازعات مقامی روایات کے مطابق حل کیے جائیں گے. چھٹا وعدہ یہ تھا کہ حکومت آپریشن کے دوران نقصان اٹھانے والے متاثرین کے نقصانات کا ازالہ کرے گی. ساتواں وعدہ تھا کہ قبائلی روایات کے مطابق اسلحہ لے کر چلنے پر کوئی پابندی نہیں ہوگی، البتہ بھاری اسلحے کے استعمال کی اجازت نہیں ہوگی. آٹھواں وعدہ یہ تھا کہ معاہدے پر عمل درآمد کا آغاز سیکورٹی فورسز کی چیک پوسٹوں سے بیرکوں کی طرف واپسی سے ہوگا. سن 2006 کے معاہدے میں طالبان سے نہ تو ہتھیار ڈالنے کا مطالبہ کیا گیا اور نہ ہی آئین کی پابندی کی بات کہی گئی، بلکہ ان کے ضبط شدہ ہتھیار اور گاڑیاں بھی لوٹا دی گئیں. کچھ تجزیہ نگار کہتے ہیں کہ جس طرح سن 2006 کے معاہدے میں طالبان سے یہ دونوں مطالبات نہیں کیے گئے بلکہ طالبان کے ضبط شدہ ہتھیار بھی انہیں لوٹا دیے گئے، تو اب اس وقت ان شرطوں کے بارے میں کیوں بات ہو رہی ہے؟ لیکن دوسرے حلقوں کا کہنا ہے کہ ان شرطوں پر عمل درآمد کے بغیر امن معاہدے کا جو حشر ہوا وہ سب کے سامنے ہے. یہ حقیقت سب کے سامنے ہے کہ حکومت کی طرف سے گرفتار عسکریت پسندوں کو رہا کیا گیا اور زر تلافی کی صورت میں کروڑوں روپے بھی ادا کیے گئے. یہ شق میں شامل کی گئی کہ عسکریت پسند صرف شمالی وزیرستان اور ملحقہ اضلاع میں کارروائیاں نہیں کریں گے لیکن باقی پاکستان کا کوئی ذکر نہیں کیا گیا. چنانچہ طالبان نے ملک کے بقیہ حصوں میں جی بھر کے قتل و غارت گری کا بازار گرم کیا. یہی نہیں، شمالی وزیرستان سے افغانستان میں مداخلتیں ہونے کی بھی خبریں تواتر سے آتی رہیں. اس معاہدے کے بعد یہ علاقہ پورے پاکستان میں کارروائیاں کرنے والی تحریک طالبان کا گڑھ بن گیا. کہا جاتا ہے کہ بنو جیل توڑنے کے لیے عسکریت پسند یہیں سے گئے اور رہائی پانے والوں کو یہیں پر واپس لا کر پناہ دی گئی، لیکن اس معاہدے کی وجہ سے سیکیورٹی فورسز تماشا دیکھتی رہیں. اب سوال یہ ہے کہ اس طرح کے مذاکرات اور معاہدے سے اگر کوئی ایک علاقہ محفوظ ہو گیا، بلکہ یوں کہا جائے کہ طالبان کا محفوظ ٹھکانہ بن گیا، اور طالبان نے اس محفوظ ٹھکانے کو استعمال کر کے پورے ملک میں جی بھر کے ریشہ دوانیاں اور دہشت گردانہ کارروائیاں کی، تو کیا نئے سرے سے مذاکرات اور معاہدے میں ان کوتاہیوں کو نظر انداز کر کے آگے بڑھنا مناسب ہوگا؟ طالبان سے مذاکرات کے سلسلے میں جن حلقوں کو تشویش ہے، ان کا کہنا یہی ہے کہ طالبان امن معاہدے اور امن مذاکرات کو اپنی غیر قانونی ماہیت اور سرگرمیوں کو فروغ دینے کے لیے سنہری موقع کے طور پر کریں گے، جیسا کہ انہوں نے اب تک کیا ہے.
ناظرین، پاکستان میں دہشت گردی کے خاتمے اور طالبان کے ساتھ مذاکرات کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی. چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار صفدر رضا صاحب موجود ہیں. گفتگو کا آغاز ان سے کرتے ہیں. صفدر رضا صاحب، السلام علیکم.
وعلیکم السلام.
جی جناب صفدر رضا صاحب، یہ گزشتہ ہفتے وزیر اعظم نواز شریف کی دعوت پر جو کل جماعتی کانفرنس ہوئی تھی، ان کے بارے میں پاکستان میں کیا تاثر پایا جاتا ہے؟ یہ کانفرنس کتنی کامیاب رہی اور اس کانفرنس میں جو فیصلہ کیا گیا اس کے حوالے سے کیا پیش رفت پاکستان میں پائی جاتی ہے؟
میں سمجھتا ہوں کہ ایک جب میاں نواز شریف اور اس وقت کی جو حکمران پارٹی ہیں جب وہ اپوزیشن میں تھیں، تو وہ تبھی سے کہہ رہی تھیں کہ طالبان سے مذاکرات کیے جائیں، اور پچھلے سال تقریباً اکتوبر نومبر میں ہی طالبان نے کہا تھا کہ اگر پاکستان مسلم لیگ نواز، جماعت اسلامی اور جناب عمران خان کی تحریک انصاف ضمانتیں دیں تو گورنمنٹ کے ساتھ ہم مذاکرات کرتے ہیں. لیکن اس وقت کی حکومت نے، کیونکہ جانتے تھے اور وہ کافی عرصے سے دہشت گردی کا شکار تھے، تو انہوں نے طالبان سے بات کرنے کے لیے کوئی سرگرمی نہ دکھائی. لیکن جیسے ہی یہ حکومت برسر اقتدار آئی تو انہوں نے اپنے ایجنڈے کے مطابق مذاکرات کی بات کی، اور 12 جولائی کو یہ سیکورٹی کانفرنس ہونی تھی، اور اب بھی اس کا نام سیکورٹی کانفرنس ہی تھا، لیکن میڈیا نے اس کو آل پارٹیز کانفرنس کہا. اگرچہ یہ آل پارٹیز کانفرنس نہیں تھی، یہ پارلیمنٹ میں موجود چند بڑی پارٹیوں کا اجتماع تھا. میں مثال کے طور پر شیخ رشید کی عوامی مسلم لیگ اس میں مدعو نہ کی گئی باوجود اس کے کہ تحریک انصاف کے جناب عمران خان نے زور دے کر کہا کہ ان کو بلایا جائے. تو اس طرح کچھ اور پارٹیاں بھی تھیں جو کہ عمدن باہر رکھی گئیں. تو یہ ایک ایسا شو تھا جو کہ حکومت ایسے لگتا ہے کہ وہ سٹیپ بائی سٹیپ اور بڑے ٹھنڈے انداز میں اس پر آگے بڑھنا چاہتی ہیں, کیونکہ اگر وہ آپریشن کا فیصلہ کرتے اور مذاکرات کی بات نہ کرتے تو اس کے لیے صوبہ سرحد جس کو آج کل خیبر پختونخوا کہتے ہیں اس کی حکومت کو آن بورڈ ہونا چاہیے تھا. اور جناب عمران خان کیونکہ وہاں پر برسر اقتدار ہیں اور جماعت اسلامی برسر اقتدار ہے جو کہ روز اول سے یہ کہتے رہے ہیں کہ طالبان سے مذاکرات کیے جائیں اور امریکی جنگ سے نکلا جائے, تو اگر حکومت آپریشن کا فیصلہ کرتی اور خیبر پختونخوا کی حکومت ان کے ساتھ نہ ہوتی تو وہ آپریشن کا کوئی فائدہ نہیں ہونا تھا. اس لیے ان سٹیک ہولڈرز کو آن بورڈ لینے کے لیے حکومت نے مذاکرات کا ڈول ڈالا. اور بظاہر ایسا نظر آتا تھا کہ حکومت نے پہلے جو ہے وہ اس پر کافی ہوم ورک کیا اور پرائم منسٹر اور ان کی ٹیم کی کاوشوں سے ایسے لگتا تھا کہ واقعی کچھ ہوم ورک ہوا ہے. تو اسلام آباد کی جو کانفرنس تھی اور اسلام آباد کی جو سیکورٹی کانفرنس تھی اس نے تقریباً متفق علیہ یہ کہا کہ ہاں ہم پہلے مرحلے میں, اور یہ نہیں کہ یہ اعلامیہ کا یہ حصہ بڑا حیرت کا باعث ہے کہ پہلے مرحلے میں کہہ کے انہوں نے اگلے مرحلے کا امکان ظاہر کر دیا کہ پہلے مرحلے میں ہم طالبان سے مذاکرات کریں گے. نہ تو طالبان سے مذاکرات کا ایجنڈا کہا گیا نہ اس پر کوئی شرط لگائی گئی, کیونکہ بہرحال اگر شرط لگائی جاتی ہے تو یہ یعنی مذاکرات سے پہلے ہی مذاکرات کو ناکام یا اس کو جپرڈائز یا اس کو ڈیلے کرنے کا باعث بن سکتا تھا. تو میرا یہ خیال ہے کہ اس وقت کی پوزیشن حکومت کی اور تقریباً پارلیمنٹ کی بڑی پارٹیوں کی یہ ہے کہ پہلے مرحلے میں طالبان تحریک طالبان پاکستان سے مذاکرات کیے جائیں. اگرچہ ہم اپنی گفتگو کے دوران یہ بات کریں گے کہ وہ کتنے گروپس ہیں اور وہ کس کس سے مذاکرات کریں اور اس کا کون سا ایجنڈا ہے, یہ بہت ساری باتیں ان کلیئر ہیں اور اس کا ٹائم فریم کیا ہے یہ بھی معلوم نہیں ہے.
جی بہت بہت شکریہ, بہت بہت شکریہ صفدر رضا صاحب. اور ناظرین ہمارے لندن اسٹوڈیو میں پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر علی جعفر زیدی صاحب تشریف رکھتے ہیں. زیدی صاحب السلام علیکم.
جی وعلیکم السلام.
جناب آپ کا تجزیہ کیا ہے گزشتہ ہفتے جو کل جماعتی کانفرنس یا سیکورٹی کانفرنس ہوئی ہے اسلام آباد میں اس کے بارے میں؟
جی سیکیورٹی کونسل ہوئی, یہ ایک اچھا قدم ہے پبلک کنزمپشن کے لیے اور انٹرنیشنل سین پر جو معاملات ایمرج ہونے جا رہے ہیں اس سے جانب. لیکن اور یہ ایسے لگتا ہے کہ ایک میسج سا ہے, اس کی ابھی تک تو کوئی واضح شکل نہیں ہے کہ اس کے نکات کیا ہوں گے, اس کا تفصیلات ابھی تک تو معلوم نہیں ہے. شاید اگلے مرحلے میں جیسے صفدر صاحب نے کہا وہ آئیں, مگر اس کے جو رد عمل ہے وہ طالبان جو پاکستان میں موجود ہیں ان کی جانب سے خیر مقدمی تو ہے, لیکن ان کے اپنے جو فریکشنز ہیں مثلاً جو ایک آدمی ہے معاویہ غالباً وہ پنجاب تحریک کا انچارج ہے, اس نے اس کو ویلکم کیا ہے اور باقیوں نے کہا ہے کہ اس کو کوئی اختیار نہیں تھا, ہم ابھی ڈیسائیڈ کریں گے, ہم مل کر بیٹھیں گے تو فیصلہ ہوگا. اصل میں یہ جو یہ تحریک طالبان پاکستان جو ہے یہ بڑا کمپلیکس قسم کا ایک فینومینا ہے. اس میں بے شمار گروپس ہیں, بے شمار انٹرسٹس ہیں, ویسٹڈ انٹرسٹس ہیں, آرمی کے گروپس جو کچھ ایک کو سپورٹ کر رہے ہیں کچھ دوسرے کو سپورٹ کر رہے ہیں, اسی طرح پنجاب حکومت جو ہے ایک وقت میں ان کو پالتی بھی رہی ہے اور بلکہ ان کے جو منسٹر تھے وہ تو جا کر رہا بھی کرا کر لاتے تھے اگر کوئی پکڑے جاتے تھے دہشت گرد. اچھا پھر یہ علاقہ جو یہ طالبان کا گڑھ شروع میں اور کافی عرصے تک تو رہا این ڈبلیو ایف پی, لیکن وہ پنجاب میں بھی پھیل چکے ہیں, اب وہ بہاولپور کی طرف بھی ان کے اڈے قائم ہو گئے ہیں, जो कि ज़ाहिर है पंजाब हुकूमत की सरपरस्ती में ही ये काम हुआ है, और पंजाब की हुकूमत और नवाज शरीफ ये एक ही मामला है। और फिर इनकी सरपरस्ती में वहाँ जो जो तबलीगी
जी
जमात का इज्तमा होता है, जो कि लाखों में अब पहुंच गया है, वो भी हुकूमत की सरपरस्ती में होता है। मदरसे भी हुकूमत की सरपरस्ती में खुल रहे हैं, जो फंड्स आ रहे हैं सऊदी अरब से और इधर से उधर से, कतर के जो मामलात हैं वो सब। तो
जी
गोया ये यानी तालिबान की जो डिवीज़न है विद इन तालिबान, वो लोकलाइज्ड पाकिस्तान की सतह पर तो नज़र आती है, लेकिन
जी
अल्टीमेटली ये जो तालिबान है ये नवाज शरीफ, सऊदी अरब, कतर, अमेरिका और इन सब के ताने बाने, ये इसको ब्रॉडर उसमें देखें तो ये सब इंटरलिंक्ड हैं।
जी
और मैं समझता हूँ कि चूंकि अब 2014 में फौजियों का इनखला, नेटो की फौजियों का इनखला एक बहुत बड़ा मसला है, 1 लाख से ज़ायद फौजी किस तरह से, लैंड लॉक मुल्क है अफगानिस्तान,
जी
वहाँ
जी
से कैसे जाएंगे, उनका असला है, उनके पास बेशुमार आर्सेनल है, उस सब की शिफ्टिंग कैसे होगी, तालिबान कौन है जो हमदर्दी रखते हैं, कौन है जो हमला उस पर करेंगे। फिर उसके अलावा उस पूरे रीजन में इंडिया का अपना एक खेल है,
जी
पाकिस्तान अपना एक खेल खेल रहा है, सोवियत यूनियन जो अब रूस है उसके
जी
अपने वहाँ इंटरेस्ट हैं, तो ये एक मलगूबा सा है, एक खिचड़ी सी पकी हुई है। और उसको अगर ऊपर से आप देखें तो नीचे ये जो ग्रुप्स हैं बने हुए, ये इंटरेस्टिंगली इनके फाइनेंसर भी एक ही हैं,
जी
यानी सऊदीज, अमेरिकन एंड पाकिस्तान की वो हुकूमत जो अमेरिका की पुष्पनाई पर वहाँ बनती है और अब भी बनी है। तो मामला
जी
काफ़ी, इसको पंजाबी में कहते हैं को गुंजल वाला मामला है, को सीधा नहीं है। और ये
जी
मुज़ाकरात होंगे, इसके पेशरफ्त होगी या नहीं होगी, जबकि अब कतर में भी उन्होंने अपना दफ्तर बंद
जी
कर दिया, झंडा भी उन्होंने उतार लिया। तो ये सारा इंटरलिंक्ड अगर करके देखें तो ये मामला कुछ बहुत सादा सीधा नहीं नज़र आता, और उसमें जो नियत है ज़ाहिर है वो सबकी ठीक लगती है कि
जी
तालिबान से मुज़ाकरात हों ताकि मुल्क में अमन कायम हो, लेकिन क्या वाकई मुल्क में अमन कायम करना
शुक्रिया जनाब।
एक पॉलिटिकल एजेंडा है अमेरिकन इंपीरियलिज्म का?
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया जी। सफदरजा साहब, आपके ख्याल में कॉन्फ्रेंस का मकसद दहशत गर्दी ख़त्म करने के लिए किसी नक्शे राह का तायुन था, या तालिबान के साथ मुज़ाकरात पर इत्तेफाक राय हासिल करना?
बिल्कुल, बदकिस्मती से वो कोई नक्शे राह जिसको आप कहते हैं, रोड मैप मैप अगेंस्ट टेररिज्म नहीं था, वरना उसका बड़ा एजेंडा होता। और लगता ये है कि इसका बहुत इंतहाई महदूद एजेंडा था, और वो ये था कि तहरीक तालिबान पाकिस्तान, बल्कि उन्होंने ये कहा कि हम तालिबान, तालिबान का नाम भी नहीं लिया, उन्होंने ये कहा कि हम उनसे मुज़ाकरात करेंगे। और अगर वो बड़ा एजेंडा होता तो उसमें सारी सियासी हल भी उसका मौजूद होता, उसका मिलिटेरली भी उसका हल मौजूद होता, उनको ऑफ़र्स भी की जाती, उसके लिए जो है वो ख़ास इलाके भी मुतायन किए जाते, उसके लिए ड्यूटियाँ भी लगाई जाती कि किसकी क्या है। तो मेरा ख्याल है कि 5 घंटे की डिस्कशन के बाद वो इस नतीजे पर पहुँचे हैं कि हम मुज़ाकरात करते हैं। और मैं ये समझता हूँ कि मुज़ाकरात और बातचीत एक असूल है जिसको
जी
अपनाया जाना चाहिए, लेकिन आप इस बात का पहले तयन कर लें कि आप किन से मुज़ाकरात कर रहे हैं। मैं एक सिनेरियो डेवलप करता हूँ, जब आप मुज़ाकरात करेंगे ऐसे लोगों से जिन्होंने बहिमाना तौर पर पूरे पाकिस्तान में कत्ल गारतगरी का बाजार गर्म किया, और हज़ारों लोगों को उन्होंने बम धमाकों में, चाहे वो मस्जिद में हों, इबादत गाहों में हों, अकलियतों के ख़िलाफ़ हों, क्रिश्चियंस के ख़िलाफ़ हों, चाहे वो दाता दरबार पर हों, शादियों की तकारीब में
जी
हों, बड़े बड़े होटल्स में हों, ट्रेनों में हों, आपने पाकिस्तान भर को कत्लगाह बना दिया। उसके बाद एक्सटॉर्शनिज्म है, लोगों को आप अगवा करते हैं और कहते हैं आप पैसे लेके जाएं, हत्ता कि आप तो पाकिस्तान रेलवे और स्टेट के इदारों को भी आप कहते हैं कि हम आपके फलां ट्रेन में धमाका कर देंगे, आप हमें 50 करोड़ करोड़ रुपए दे दीजिए, तो यानी इस लेवल तक वो हमारे बिलखसूस पुलिस, और आपने देखा डेर इसमाइल खान और बनू जेल में क्या हुआ। अगरचे डेर इसमाइल खान जेल के बारे में हमारे कुछ सहाफ़ती इदारों की ये राय है कि यह हुकूमत की टैक्टिकल सपोर्ट से हुआ है और ये तालिबान में इतना नहीं था कि वो खुद कर लेते, तो मुज़ाकरात से पहले कोई और सॉफ्टनिंग करने के लिए डेर इसमाइल खान जेल का है। तो मैं ये समझता हूँ कि एक बहुत बड़ा कैनवस था जिस पर बात होनी चाहिए थी, लेकिन पाकिस्तान की पॉलिटिकल जितने भी थिंक टैंक्स थे उन्होंने बहुत नैरो और बहुत महदूद बात की, और उन्होंने बहुत छोटी बात की कि हम मुज़ाकरात करते हैं, और उन्होंने तो बलूचिस्तान की भी छोटी सी बात की, और उन्होंने एक बड़े कैनवस पर जो है वो जिसको रोड मैप अगेंस्ट टेररिज्म और दहशतगर्दी के ख़िलाफ़ वसी तर बात नहीं की। और मैं ये समझता हूँ कि एक और जो बड़ी बात हुई है कि पार्लियामेंट में इसको बात होनी चाहिए थी, और ये छोटी कॉन्फ्रेंस जो थी इसको तकरीबन लाइव दिखाया गया। तो मैं ये समझता हूँ कि हुकूमत की इससे कमज़ोरी ज़ाहिर हुई, और तालिबान को उन्होंने जो है और दहशतगर्दों को उन्होंने उनके कद से भी बड़ा मकाम दे दिया कि पाकिस्तान की सारी सियासी इलीट मिल बैठी है और उन्होंने हमारे बारे में बात की है। तो मैं ये समझता हूँ कि ये हमारी बहसियत एक जिम्मेदार स्टेट के ये हमारा खोखलापन जाहिर हुआ है, और मैं ये समझता हूँ कि एक बड़े कैनवस पर बात होनी चाहिए थी, दहशतगर्दी के ख़िलाफ़ बहुत बड़ा एक स्ट्रेटजी बनानी चाहिए थी जैसा कि हुकूमत ने कहा था, लेकिन उन्होंने छोटा एजेंडा करके और मैं समझता हूँ कि अपने आप को कमज़ोर जाहिर किया है।
शुक्रिया जनाब जी। जैदी साहब, पाकिस्तान में तालिबान के साथ मुज़ाकरात की जो कोशिशें हैं इनको अगर आप देखें तो ये उसी वक्त से शुरू हुई हैं जब से अफ़गानिस्तान में काबुल और अफ़गान तालिबान के दरमियान मुज़ाकरात की मुहिम शुरू की गई। तो जो पाकिस्तान में जो कोशिशें हैं तालिबान पाकिस्तान के साथ हुकूमत के मुज़ाकरात की, और अफ़गानिस्तान में जो अमन का अमल चल रहा है काबुल और तालिबान के दरमियान, दोनों कोशिशें अलग अलग हैं या एक दूसरे से जुड़ी हुई हैं?
जी, मैंने जो पिछले उसमें इशारा किया उसका वो इसी तरफ इशारा था कि इसको इंटरलिंक करके देखना चाहिए
जी।
और पाकिस्तान के जो तहरीक तालिबान हैं जो कि हुकूमती अदारों ने खुद क्रिएट किए थे
जी,
उनके साथ मज़ाकरात करने की बजाय उनको तो दहशतगर्दी से एडमिनिस्ट्रेटिवली कंट्रोल करने की ज़रूरत है
जी।
तो पॉलिटिसाइज इसको इंटरनेशनली मेरा ख्याल है ज़रूरत के तहत ये मीटिंग है जिसमें ये बताया जाए कि वहाँ पर भी हो रही हैं मुज़ाकरात, यहाँ भी हो रहे हैं, तालिबान एक फैक्टर है इंटरनेशनल सीन पर, और आने वाले वक्त में 2014 में जब हम जाएंगे नेटो की फोर्सेस यानी और अमेरिका अगर वाकई वहाँ से जाता है तो फिर अफ़गानिस्तान किसके हवाले किया जाएगा, उसमें पाकिस्तान के तालिबान का जो इंटरेस्ट है, इंडिया का अपना एक इंटरेस्ट है, और करज़ई के बारे में जो वहाँ के पश्तून और बाकी जो कबीले हैं उनके दरमियान, तो इस सारे जो तज़ादात हैं उसको इस फ़िक्रे के तहत या इस अम्ब्रेला के तहत के तालिबान से मुज़ाकरात करके मामलात को सेटल करने की ख्वाहिश की जा रही है या ख्वाहिश का इजहार किया है
जी।
तो ये एक अच्छा कदम तो है लोकल कंजम्पशन के लिए भी, इंटरनेशनल कंजम्पशन के लिए भी, लेकिन अमली तौर पर जब हम देखते हैं तो वो दहशतगर्द जो नवाज शरीफ साहब के आने के 60 दिनों में 65 हमले हुए हैं यानी 65 जगह पर बम फटे हैं
जी
एवरी डे, और वो दहशतगर्द जो कि सबके नॉलेज में है कि कौन है, कहाँ से आते हैं, और अदारे जितने हैं सिक्योरिटी के उनको उनके इल्म में है, तो बजाय इसके कि आप एक मुजरिम के साथ निगोशिएट तो नहीं करते, मुज़ाकरात तो नहीं करते, उसको हैंडल करते हैं, उसको एडमिनिस्टर करते हैं, तो वो नहीं हो रहा। सिर्फ मुज़ाकरात का एक जैसे कि सफदर साहब ने भी कहा बजाय पार्लियामेंट में और उस पर एक लंबी डिबेट और क्या इश्यूज़ हैं और इन द लॉन्ग रन इसके जो नुकात हैं उसकी तफसीलात में जाकर एक लंबी बहस की जाए और की जानी चाहिए थी, एक मीटिंग हुई जिसके अंदर ये ख्वाहिश का इजहार किया गया कि हम उनसे मुज़ाकरात करना चाहते हैं। चलिए, उनको आपने एक पार्टी के तौर पे एस्टेब्लिश कर दिया कि तालिबान पाकिस्तान के जो हैं ये एक ऐसी पार्टी है जिससे हमें मुज़ाकरात करना ज़रूरी है, बजाय इसके कि उनको और तरह से सिक्योरिटी के हवाले से उसको हैंडल किया जाना चाहिए था। बट एनीवे, तो मुझे लगता है कि ये एक इसका पॉलिटिकल एस्पेक्ट ज़्यादा है। इसको किस हद तक कंट्रोल करने की बात है ये अभी बहुत जल्द होगा ये कहना, क्योंकि उसमें बहुत से एलिमेंट ऐसे हैं जो जिनका ताने बाने बाहर हैं। मसलन जमात इस्लामी सऊदी अरब के साथ उसका एक ताल्लुक हमेशा से, उन्होंने इसको क्रिएट किया था, अब्दुल वहाब का वो सारा इंटरेस्ट वहाँ पर है। अभी जो 80 लाशें सीरिया से वापस गई हैं पाकिस्तान, वो सब की सब सिपाही सहाबा की थी। तालिबान एक पनीरी है जहाँ से ये रिक्रूट करते हैं, और शाम हो या लीबिया हो वहाँ ये जो प्रोवाइड करते हैं। अब तो वहाँ सुना है 15-16 साल के बच्चे आना शुरू हो गए हैं, और ये यानी तालिबान एक सबसर्वियंट है अमेरिका के जो मफादात हैं दुनिया में, उनको ये असला भी और अपनी अफरादी कुव्वत और ट्रेंड कुव्वत मुहैया करते हैं, और इनके और उनके जो मफादात हैं अमेरिकन मफादात का ये तहफ़ करते हैं वहाँ बाहर भी और अपने अफगानिस्तान और पाकिस्तान में भी।
जी,
तो उस पर्सपेक्टिव में अगर इस सब चीज़ को देखें तो तालिबान कोई अलग से चीज़ नहीं है, ये जुड़े हुए हैं सऊदी अमेरिका कतरी प्लान के साथ, और उसमें पाकिस्तान की हुकूमत भी चूँकि अमेरिकन मफादात का की मुहाफिज है और रही है, तो ये को देखने को लगता है कि ये कोई अलग से बात है। ये मुझे लगता है कि सब इंटरलिंक्ड है, और जो मुज़ाकरात होने जा रहे हैं तालिबान के साथ अफगानिस्तान के और पाकिस्तान में जो बात शुरू हुई है, ये इसको जोड़कर ही देखना चाहिए, क्योंकि 2014 असल मसला है कि 2014 में जब वहाँ अगर कुछ होता है तो फिर अफगानिस्तान पर पाकिस्तान के तालिबान या पाकिस्तान की हुकूमत का कितना अमल दखल रहेगा, और भारत जो है वो पूरी तरह से वहाँ पर कब्ज़ा करना चाहता है। पाकिस्तान ऑब्वियसली अपने आप को सिक्योर फील नहीं करता और नहीं करना चाहिए कि उसके दोनों बॉर्डर्स पर एक एनिमिटी, और चूंकि तीन जंगें हो चुकी हैं तो उस तनाजुर में पाकिस्तान अपने आप को ज़ाहिर है गैर महफूज भी समझता होगा। तो तालिबान एक सिंपल सी बात नहीं है इट्स, और फिर इस सारी मामले को जो अब तक पूरी दुनिया में दिखाया जा रहा था, यानी पिछले 4 हफ्ते पहले जो सीरिया की जंग थी वो पहले रेबल और उनकी थी, फिर वेस्ट के मीडिया में आना शुरू हुआ कि शिया सुन्नी जंग है, शिया सुन्नी लड़ाई है। ये पूरी जो मिडल ईस्ट की जो लड़ाइयाँ मुसल्लत की गई हैं तालिबान अफगानिस्तान के पनीरी और पाकिस्तान के जो मदारिस हैं वहाँ से निकाल कर, और सऊदी अरब कतर और अमेरिका की ट्रेनिंग और पैसे और उसके उस पर, तो इम्प्रेशन ये दिया जा रहा था और दिया जा रहा है कि ये मिडल ईस्ट में भी शिया सुन्नी फिसाद है और पाकिस्तान में तो बहरहाल शिया जो हैं वो विक्टम है, और उनको जानबूझकर ये इस कदर दहशतगर्दी उनके खिलाफ की जा रही है, ताकि एक अगर अफगानिस्तान में तालिबान की हुकूमत बने तो वो हो जो कि अब्दुल वहाब की शरीयत पर अमल करती हो, जैसा कि पहले भी तालिबान की जो हुकूमत बनी थी वो बिल्कुल एक फनेटिक एक जुनूनी किस्म की हुकूमत थी। तो वो इंटरेस्ट भी मौजूद है जो कि सऊदी अरब का है, और उसके साथ साथ ईरान को भी कंट्रोल करने यानी मजहबी एतबार से, तो ये एक लंबा चौड़ा एक स्ट्रेटजिक उसमें अगर आप पॉलिटिकल उससे देखें तो इट्स नॉट दैट सिंपल।
जी सफदर रजा साहब, जनाब आप क्या कहते हैं, अफगान तालिबान और हुकूमत काबुल में अमन मुज़ाकरात शुरू कराने की कोशिशों के साथ ही तालिबान पाकिस्तान और इस्लामाबाद हुकूमत के दरमियान भी मुज़ाकरात की कोशिशें शुरू हुई, ये दोनों कोशिशें باہم مرتبط ہیں یا الگ الگ ہیں؟
اگرچہ میں تجزیے سے اتفاق کرتا ہوں کہ یہ مربوط ہیں کہ پاکستان کی جرت نہیں تھی کہ وہ طالبان سے بات کرتا اگر امریکہ افغان طالبان سے بات نہ کر رہا ہوتا، لیکن اس میں تھوڑا سا فرق ہے، اگرچہ مربوط ہیں لیکن تھوڑا سا فرق ہے. افغانستان کے طالبان سے امریکہ نے حکومت چھینی تھی، افغانستان کے طالبان پر افغانستان پر امریکہ قابض ہے. افغانستان میں امریکہ اور نیٹو طالبان کے خلاف بہت بڑے اقدامات کر رہے ہیں. افغانستان میں امریکہ نے اپنی حمایت سے ایک حکومت قائم کی ہوئی ہے. پاکستان نے طالبان کے خلاف کیا اقدام کیا ہے کہ طالبان پاکستان کی ریاست، پاکستان کے عوام اور پاکستان کے مسلح افواج کے خلاف انہوں نے جنگ چھیڑی ہوئی ہے. امریکہ ایک غاصب طاقت ہے، نیٹو ایک غاصب طاقت ہے، انہوں نے افغانستان میں طالبان کی حکومت کو ختم کیا ہے، ان کے لوگوں کو چن چن کے وہ مار رہے ہیں، افغانستان کی سرزمین پر وہ قابض ہیں اور وہاں پر امریکی بوٹ ہیں. پاکستان کے طالبان کو کیا تکلیف ہے کہ حکومت پاکستان ان کے خلاف کیا اقدام کیے؟ تو آپ نے خود کہا کہ علی محمد جان اورکزئی جو کہ صوبہ سرحد کے گورنر تھے اس وقت کے، انہوں نے طالبان کے ساتھ سپٹمبر 2006 میں ایک معاہدہ کیا تھا جس کی آپ نے رپورٹ پیش کی. اس کے علاوہ حکومت پاکستان اب بھی طالبان سے مذاکرات کر رہی ہے. حکومت پاکستان یعنی پاکستان کی ریاست نے، پاکستان کی مسلح افواج نے طالبان کو کہاں اور کیسے، ان کے کون سے مفادات ہیں پاکستان میں جس کو حکومت پاکستان یا سٹیٹ آف پاکستان یا پاکستان کے مظلوم عوام جن پر وہ ظلم کرتے ہیں اور جن پر وہ کاروائیاں کرتے ہیں؟ تو اس لیے پاکستان اور افغانستان کی صورتحال بالکل مختلف ہے. اور طالبان کا موقف اگر ہم مان بھی لیں کہ وہ ایک جار طاقت کے خلاف عمل پیرا ہیں، تو پاکستان میں تو وہ حقائق صادق نہیں ہیں. تو اس لیے پاکستان کے طالبان کا موقف حکومت پاکستان اور ریاست پاکستان کے خلاف کاروائیوں کے لیے انتہائی بودا نہ ماننے والا ہے، جبکہ افغانستان کے طالبان کا موقف ان کے ملک پر قابض طاقت کے خلاف ایک جدوجہد ہے، جو مسلح جدوجہد ہے، اس کو آپ شاید اقوام متحدہ کا قانون بھی غلط نہیں کہے گا. یہ دہشت گرد ہیں اور وہ آزادی خواہ ہیں، بس اس میں اتنا فرق ہے. اور باقی میں سمجھتا ہوں کہ ہاں، ہم امریکی سب سرویئنٹ کیونکہ ہیں، ہم نے افغان طالبان کو بھی پاکستان کی ریاستی اداروں نے مجبور کیا ہے کہ وہ افغانستان کہ وہ امریکہ کے ساتھ مذاکرات کریں. اور صدر کرزئی کا بار بار یہ کہنا کہ پاکستان کا افغان طالبان پر انفلوئنس ہے، بالکل درست کہتے ہیں کہ پاکستان بھی امریکی سروسز کے لیے افغان طالبان کے امریکہ کے ساتھ مذاکرات کے لیے انسٹرومنٹل ہے، لیکن خود پاکستان میں دہشت گرد کی کاروائیوں کو افغانستان کے اس انداز میں ہم مقایسہ نہیں کر سکتے کہ یہ دو بالکل برابر ہیں. یہ جارے ظالم اور دہشت گرد ہیں، اور افغانستان کے طالبان کی حالت بالکل مختلف ہے.
جی جی صفدر رضا صاحب، یہ افغانستان میں طالبان اور کابل کے درمیان مذاکرات کے عمل میں امریکہ شامل ہے، یہ بات تو بالکل واضح ہے. قطر میں جس طرح سے ان کا دفتر کھولا گیا تھا، ان تمام چیزوں سے بالکل یہ بات کھل کر سامنے آ گئی ہے کہ کابل کی حکومت افغان طالبان کے ساتھ مذاکرات کے عمل کو جو آگے بڑھانا چاہتی ہے، اس میں امریکہ تو بالکل پوری طرح شامل ہے. پاکستانی طالبان کے ساتھ اسلام آباد حکومت کے درمیان مذاکرات کی جو کوششیں ہو رہی ہیں، ان میں امریکہ کا کردار کیا ہے؟
میں سمجھتا ہوں کہ امریکہ نہیں چاہتا کہ پاکستان جو ہے حکومت پاکستان پاکستانی طالبان کے ساتھ بات کرے، بلکہ امریکہ یہ چاہتا ہے کہ پاکستان میں ان کی اتنی سرکوبی کی جا سکے کہ پاکستانی طالبان کے انجام سے افغان طالبان کو کوئی مدد نہ مل سکے، اور وہاں افغانستان میں ان کی اتنی پوزیشن کمزور ہو جائے کہ امریکہ اپنے انخلا کے لیے افغان طالبان کے ساتھ منمانا معاہدہ اور منمانی شرائط کر سکے. اس لیے وہ پاکستان، حکومت پاکستان پر ایک عرصے سے بہت دباؤ دیتا آ رہا ہے کہ ہم جنوبی وزیرستان اور دیگر جگہوں پر پاکستانی طالبان کے خلاف کارروائی کریں، اور پاکستان اس بات کو انشور کرے کہ پاکستان کے ان علاقوں سے افغانستان میں کوئی کمک نہ جائے، کوئی افرادی قوت نہ جائے، اور ان کو اور افغان طالبان کو پاکستان کے علاقوں میں سینکچوریز یا پناہ کے علاقے نہ مل سکیں. تو ان دونوں ایریاز میں امریکہ کے اسٹریٹجک مفادات اپنے ہیں, اور پاکستان حکومت پاکستان نے جب یہ سیکورٹی کانفرنس, جس کو جو گولڈ میز کانفرنس کہا گیا, جب یہ منعقد کی تو اسی دن امریکہ نے اپنے شہریوں کو پاکستان کا سفر نہ کرنے کا ایک ہدایت نامہ جاری کیا, اور امریکہ نے اس پر کوئی واضح بیان تو نہیں دیا, لیکن امریکہ حسب روایت پاکستان کے سارے معاملات, چاہے وہ پاکستان کے اندرونی معاملات ہوں یا دہشت گردی خلاف جنگ ہو بالخصوص, ان پر بات کرتا ہے, لیکن نہ تو وائٹ ہاؤس کا, نہ سٹیٹ ڈپارٹمنٹ کا, نہ پینٹاگون کا کوئی موقف نہیں آیا. لیکن میں اسلام آباد کے صحافتی حلقوں کا یہ کہنا ہے کہ امریکہ اس کانفرنس سے زیادہ خوش نہیں ہے.
جی بہت بہت شکریہ. زیدی صاحب آپ کیا کہتے ہیں کہ پاکستان میں طالبان کے ساتھ مذاکرات کی جو کوشش ہو رہی ہے, اس میں امریکہ دخیل ہے یا نہیں؟
یہ تو ایک ہائپوتھیٹیکل سی بات رہے گی, لیکن جو اوور آل اسٹریٹجی ہے اس ریجن میں امریکہ کی پالیسیز, اور وہ آبویسلی انٹر لنکڈ ہیں مڈل ایسٹ کے ساتھ اور اس پورے ریجن میں, اگر اس سے الگ کر کے دیکھیں تو پھر تو شاید کچھ اور بات لگے, لیکن مجھے یہ لگتا ہے کہ دس از آل انٹر لنکڈ. اور شریف برادران کے جو تعلقات ہیں ویسٹ کے ساتھ وہ بھی سب کے نالج میں ہیں, اور امریکہ پاکستان کی حکومت کو اور پاکستان کے جو دیگر ادارے ہیں ان کو وہ بالکل یہ کھلی چھٹی نہیں دے سکے گا, اور نہ ہی دے گا کہ وہ اپنی شرطوں پر اپنے حساب کتاب سے ایک ایسے مذاکرات کریں جس کا نتیجہ پاکستان ایک سٹیبل کنٹری یا سٹیبل گورنمنٹ کی شکل اختیار کر جائے. یہ امریکن پالیسی کو سوٹ نہیں کرتا کہ پاکستان ایک سٹیبل کنٹری بنے اور وہاں پر جو حکومت ہو وہ بھی ایک سٹیبل حکومت ہو, انلیس کہ وہ سبسرویئنٹ ہو امریکن انٹرسٹ کی. اور اگر امریکہ اس مذاکرات, یہ جو پروپوزل آئی ہے مذاکرات کی, اس سے اگر خوش نہ ہوا تو پھر اس کا جو انخلا ہے, اور اگر جینونلی یہ ہوا کہ پاکستان کے جو طالبان ہیں وہ واقعی امریکہ کے انخلا پر اس کو اثر انداز ہوں گے, تو وہ یہ نہیں ہونے دے گا میں سمجھتا ہوں. اور اس میں پاکستان کی جو فوج ہے اس میں بہت بڑا ایلیمنٹ ہے ایسا جو کہ ان کی سرپرستی کرتا ہے, اور وہ سب کے سب آئی ایس آئی اور سی آئی اے کا ایک لو اینڈ ہیٹ کا ریلیشن شپ ہے, لیکن الٹیمیٹلی وہ پھر امریکن انٹرسٹ کو ہی سرو کرتے ہیں. اور جیسے میں نے پہلے عرض کیا 2014 میں جو انخلا ہے اصل مسئلہ وہ ہے ایک لینڈ لاگ کنٹری سے اتنی بڑی فوجوں کی واپسی, اور نہ صرف فوج ہیں ان کے ساتھ توپ خانے ہیں, ان کے ساتھ ان کا بے شمار اسلحہ ہے, تو اس کو نکالنے کے لیے پاکستان میں بھی طالبان کے ساتھ مذاکرات ہی ہوں گے جو امریکہ کو سوٹ کرتے ہیں, اور افغانستان میں بھی طالبان کے ساتھ جو مذاکرات ہیں وہ ہوں گے اور وہ انہیں سوٹ کرتے ہیں. اب طالبان اپنی شرائط کیا لاتے ہیں یہ دیکھنے کی بات ہے. طالبان نے جیسے کہا کہ کرزئی امریکن آدمی, ہم اس سے بات نہیں کریں گے, ہم امریکہ سے براہ راست بات کریں گے. اب وہ 20 خاندان جو کہ قطر کی حکومت کے خرچے پر وہاں پر اپنے بیوی بچوں سمیت رہ رہے ہیں, یہ طالبان کی ایک یعنی فرسٹ لائن آف لیڈرشپ ہے جو کہ وہاں پر بیٹھی ہوئی ہے. اسی طرح پاکستان میں سے ابھی جو رہا ہونے والا ہے بندہ, اس کا کیا نام ہے, بردار اور سم تھنگ غنی برادر, بردار برادر, وہ ملا برادر وہ اس کا یعنی سیکنڈ ان کمانڈ ہے. تو یہ جتنی موومنٹس ہیں یہ اس جانب ہیں جہاں پر امریکہ اپنے اگلے سال میں اپنے لیے ایک محفوظ راستہ, ایک سیف پیسج تلاش کر رہا ہے, اور اس میں یہ کوشش ہے جو کہ حکومت کرنا چاہے گی. اور اگر اس کے نتیجے میں پاکستان میں امن قائم ہوتا ہے تو نتھنگ لائک اٹ, یعنی یہ تو پاکستان کے अवाम जो खूनम खून है,
जी
पाकिस्तान लहू लुहान हो चुका है, वहाँ कम अज़ कम एक अमन की फ़िज़ा कायम होगी। इस हवाले से ये बहुत खुशाइंद स्टेप होगा,
जी
लेकिन ये अमेरिका अपने इंटरेस्ट में चाहेगा कि किस तरह का वहाँ माहौल बने जिसमें उसको सहूलत हो
जी
वहाँ से निकलने में, लेकिन एट द सेम टाइम उसका कंट्रोल भी रहे
जी
अफगानिस्तान पर भी और पाकिस्तान पर भी।
जी बहुत बहुत शुक्रिया सफदर रजा साहब। जनाब यहाँ पर एक सवाल जो जहन में आता है वो ये कि अमेरिका ने तालिबान की तश्कील का इरादा किया, उसका मफाद इसमें था कि एक ग्रोह तालिबान जैसा तश्कील दिया जाए, तो उसने पाकिस्तान की मदद ली और पाकिस्तान ने तालिबान की तश्कील में अमेरिका के साथ तआवुन किया। फिर अमेरिका ने तालिबान के ख़िलाफ़ जंग शुरू की, तो पाकिस्तान इस जंग में भी शामिल हो गया और अब अमेरिका की पॉलिसी तब्दील हुई और वो तालिबान को सियासी अमल में लाना चाहता है, वजह चाहे जो भी हो, तो पाकिस्तान भी तालिबान के साथ मुज़ाकरात के अमल में बुनियादी किरदार अदा कर रहा है। ख़ुद जो अफ़गान तालिबान और काबुल के दरमियान मुज़ाकरात हैं, चुनांचे कई तालिबान लीडरों को छोड़ा भी है, मुल्ला अब्दुल गनी बरादर को छोड़ने की बात हो रही है, और पाकिस्तान ने खुल के कहा है कि हम इसमें बुनियादी किरदार अदा कर सकते हैं। तो मेरा सवाल ये है कि तालिबान की तश्कील में अमेरिका का मफाद था, उससे जंग में अमेरिकी मफाद था, अब तालिबान से मुज़ाकरात अमेरिकी एजेंडा है, इस दरमियान पाकिस्तान का अपना एजेंडा और मफाद कहाँ है? 2.5 मिनट का वक्त है हमारे पास।
बिल्कुल, पाकिस्तान का मफाद जो है वो इसी तरह के गिरोहों की सरपरस्ती है और अफगानिस्तान में डेप्थ लेना है। मैं इस बात से इत्तेफाक करता हूँ कि तालिबान के बनाने में अमेरिका का मफाद था और पाकिस्तान में ने जो है वो जनरल बाबर के दौर में तालिबान को टैक्टिकल सपोर्ट दी, और फिर तालिबान जब अफगानिस्तान में फतवाहात ले रहे थे तो लोग कहते थे कि बिल्कुल जी वो दिन को तालिबान हैं और रात को पाकिस्तान के इदारे हैं। तो मैं ये समझता हूँ कि ऐसी बात नहीं है कि जब अफगानिस्तान की हुकूमत गिर गई तो अमेरिका उनके ख़िलाफ़ हो गया तो पाकिस्तान भी ख़िलाफ़ हो गया। इसमें कोई शक नहीं है कि पाकिस्तान एलानिया तौर पर अमेरिकी वॉर ऑन टेरर में अमेरिका के ख़िलाफ़ था, लेकिन वो दरपर्दा तालिबान का बहुत बड़ा हिमायती था, और जब अमेरिका ने तालिबान के ख़िलाफ़ जंग शुरू की तो आप जानते हैं कि तालिबान और अलकायदा की सारी क़यादत पाकिस्तान के इलाकों में थी, और इस वक्त भी तालिबान की बहुत बड़ी अक्सरियत है जो पाकिस्तान के इलाकों में है। और अमरीका जो ड्रोन हमले करता है और उनका आप अगर डेटा देखें तो बेशुमार बेगुनाह अफराद भी हैं, लेकिन ज़्यादातर गैर मुल्की अफराद होते हैं जो कि अरब डिसेंडेंट्स के हैं, जो अलकायदा की लीडरशिप थी जो कि पाकिस्तान के शुमाली और जनूबी वजीरिस्तान में मौजूद होती है। तो मैं ये समझता हूँ कि पाकिस्तान डबल गेम कर रहा था, वो अमरीका के साथ वार ऑन टेरर में भी था, लेकिन उसने अपने हकीकी दोस्त तो तालिबान को न सिर्फ ये कि पनाह दे रखी थी, वो उनको असला भी देता था, वो उनके साथ बिल्कुल उसी तरीके पर था, क्योंकि वो ये जानता है कि जब कल अमेरिका इस इलाके से चला जाएगा तो तालिबान जो है वो मेरे इतने दुश्मन न बन जाएं कि मेरी स्टेट के ख़िलाफ़ हो जाएं। तो मैं ये समझता हूँ कि पाकिस्तान डबल गेम कर रहा था, और पाकिस्तान इस वक्त भी तालिबान के पाकिस्तान से इंतहाई शदीद अच्छे ताल्लुकात हैं, और अलकायदा की क़यादत और तालिबान जो है अमेरिका के जाने के बाद पाकिस्तान फिर ये समझता है, और मैं समझता इसका मेरा आखिरी तज़िया इसके हक में नहीं होगा, लेकिन पाकिस्तान अब भी समझता है कि अमेरिका के निखला के बाद पाकिस्तान को अफगानिस्तान में एक स्ट्रेटजिक डेप्थ मिल जाएगी, लेकिन पाकिस्तान बहुत बड़ी गलतफहमी में है, क्योंकि बहरहाल दहशतगर्द हमेशा दहशतगर्द है, उनके मुँह को खून लग गया है, चाहे वो अमरीकियों का हो चाहे वो पाकिस्तानियों का हो, और इस इलाके में चाहे अमरीका रहे या जाए, मैं अगले एक एटलीस्ट 10 साल तक इंस्टेबिलिटी और जंग जदल और फसाद की हालत देख रहा हूँ।
बहुत बहुत शुक्रिया सफदर रजा साहब, और इसी के साथ हम डॉक्टर अली जाफर जैदी के भी शुक्रगुजार हैं, और हम आपसे माजरत खां हैं कि कराची से हमारा राबता नहीं हो सका कि प्रोफेसर शमीम अख्तर साहब का तजिया भी आपकी खिदमत में पेश किया जाता। बहरहाल तालिबान के साथ मुज़ाकरात के ताल्लुक से पाकिस्तान का एक बहुत बड़ा हलका है जिसके अंदर तहफ़ुज़ात और शकूक व शुबहात पाए जाते हैं, और इसकी बुनियादी वजह तालिबान का वो किरदार है जो पाकिस्तान के मफाद के ख़िलाफ़ रहा है, और पाकिस्तान में दहशतगर्दी के फ़रोग़ में तालिबान ने जो किरदार अदा किया है उसके पेश नज़र وہاں کے عوامی حلقوں میں بھی اس تعلق سے تحفظات پائے جاتے ہیں. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے انداز_جہان@sahadtv.ir. اور اب آپ ہمیں اجازت دیجیے. خدا حافظ.